अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड। एनआईसी
एसिया बैंक पनि साथी पनि।
निर्वाचन अन्यल बीच बाँकेमा मतपत्र आयो, सुर्खेतमा काङ्ग्रेसद्वारा उम्मेद्वार टुङ्गो।
बाँकेमा आगलागीका अधिकांश घटना हेलचेक्राईले, बर्दियामा सामुदायिक वनबाट फैलियो डढेलो।
बझाङमा छोराको आसमा वर्षमा 3 पटकसम्म गर्भपतन, बर्दियाको राजापुरमा प्रहरीद्वारा नियम विपरीत रुख कटान।
र दैलेखमा मुहान सुक्दा 10 वर्षदेखि खेत बाँझै, सुर्खेतमा पेन्सनबाट शिक्षकलाई तलब दिँदै पूर्व सेना।
बुद्ध एयर नेपालगञ्जबाट काठमाडौँ दैनिक 3 उडान।
सुरुवात भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 525-745 र काठमाडौँका लागि 01-5542-494।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीको सुरुमा निर्वाचन हुने नहुने अन्यल नै छ, तर बाँकेमा आइपुग्यो मतपत्र यो खबर छ। वैशाख 31 निर्वाचन हुने वा नहुने भन्ने आशंका बीच निर्वाचन आयोगले हिजो मतपत्र बाँकेमा पठाएको छ। मोर्चा अर्थात् राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागिताका लागि ज्येष्ठ 31 गतेको मितिलाई छलफलमा ल्याइए पनि निर्वाचन आयोगले आफ्नो तयारी वैशाख 31 आधारमा अघि बढाइरहेको हो। बाँकेमा मतपत्र आएको छ। बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले भन्नुभयो, हामी वैशाख 31 गते निर्वाचन हुने किसिमले तयारी पुरा गरिरहेका छौँ। उहाँले निर्वाचन भए हामी तयार छौँ भनी बताउनु भएको छ। निर्वाचन गर्ने नगर्ने काम सरकारको हो, हाम्रो काम शान्ति सुरक्षाको हो, उहाँले भन्नुभयो। निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेमा 6 गाउँपालिका, 1 उपमहानगरपालिका र 1 नगरपालिकामा 2,46,078 मतदाताले मतदान गर्नेछन्। दैनिक नेपालगञ्जमा खबर छ।
उता नेपाली काङ्ग्रेस सुर्खेतले उम्मेद्वारको टुङ्गो लगाएको छ। वैशाख 31 गते हुने स्थानीय तह निर्वाचनका लागि सुर्खेतका 5 नगरपालिका र 4 गाउँपालिकामा काङ्ग्रेसले उम्मेद्वारी टुङ्गो लगाएको छ, जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा प्रमुखमा देवकुमार सुवेदी, उपप्रमुखमा जानकी सिंह, भेरीगङ्गा नगरपालिकामा भूपेन्द्र बहादुर चन्द प्रमुख, रेणु ढकाल उपप्रमुख, पुरी नगरपालिकामा उपेन्द्र बहादुर थापा प्रमुख, मुक्तिदेवी पुरी उपमर प्रमुख भने लेगबेसी नगरपालिकामा उमेश पौडेल प्रमुख र डिलमती बिक उपप्रमुख रहनुभएको छ। यस्तै गुरुबाकोट नगरपालिकामा हस्तपुन प्रमुखमा उम्मेद्वार रहनुभएको छ भने मैना बिक उपप्रमुखको उम्मेद्वार रहनुभएको छ। चिङगाड गाउँपालिकामा देवबहादुर चन्द प्रमुख, मनमाया आचार्य उपप्रमुख, ब्राहताल गाउँपालिकामा तेजबहादुर बस्नेत प्रमुख, शोभा शर्मा उपप्रमुख, चौकुने गाउँपालिकामा गगराज जोशी प्रमुख, रेणु राणा उपप्रमुख, सिम्ता गाउँपालिकामा खड्क पोखरेल प्रमुख भन्नु हुनुभएको छ भने उपप्रमुखको टुङ्गो लागेको छैन। उता मुगुमा स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयबाट गरिने सबै काम सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ भने अछामको साबिक रामारोशन गाविस तत्कालीन नेकपा माओवादीको सेती महाकाली राज्यको राजधानी हो। माओवादीले यस क्षेत्रमा सैन्य अभ्यासका साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्थे। सदरमुकामबाट भौगोलिक रूपमा निकै टाढा र सुरक्षित रूपमा गतिविधि सञ्चालन गर्न सकिने भएपछि माओवादीले रामारोशनलाई आफ्नो आधार इलाका बनाएका थिए। रामारोशन माओवादीको उद्गम स्थल रोल्पाकै हाराहारीमा चिनिन्थ्यो। काङ्ग्रेस र एमाले स्थानीय निकायको निर्वाचनमा माओवादीलाई टक्कर दिने अहिले तयारीमा जुटेका छन्। नागरिक पश्चिमेलीमा खबर छ।
यसैबीच रुकुममा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न जिल्लाका 6 शिक्षकले राजीनामा दिएका छन्। 3 स्थायी तथा 3 राहत कोटाका शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। उता बाजुराको खबर छ। बाजुरामा भोट हाल्नकै लागि विदेशबाट आएका पनि फर्कन थालेका छन्। चुनाव सरेपछि कामकाजतिर फर्किन थाले उनीहरू। चुनावको उत्साहका साथ फर्किएका थिए गाउँ, तर चुनाव नहुने जस्तो भएपछि आफ्नो काममा विदेश जान थाले। अर्जुन शाहले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
हावाहुरी चलिरहेका बेला डुडुवा गाउँपालिका एक छिटी पुरुवा पाचा गाउँकी ज्ञानी यादव दिउँसोको नास्ता पकाउँदै हुनुहुन्थ्यो। हावाहुरीले चुलोको आगो उडायो, फुसको टपक्कै टिप्यो। छेडभरमा गाउँ खरानी नै भयो। करिब 26 लाखको सम्पत्ति खरानी भयो। 5 दर्जन घरगोठ जले। प्रहरीका अनुसार हावाहुरी चलेका बेला आगो नबालेको भए गाउँ सखाप हुने घटना नहुन सक्थ्यो। डुडुवा गाउँपालिका एक कुडरवामा भएको आगलामीमा मुन्सीराम मुराउका 3 बालबालिकाको ज्यान गयो। खेतको झार जलाउन लगाइएको आगो ननिभाउँदा हावाले उडाएर उक्त घटना भएको प्रहरीको अनुमान छ। यसअघि नेपालगञ्ज उपमहानगरपालिका बनिया गाउँमा आगलागी भयो। स्थानीय मेवालाल पासेका छोराछोरीले आगो बाल्ने लाइटर खेलाउने क्रममा आगो लागेको हो। लापरवाहीका कारण पासे परिवारको पुरै सम्पत्ति जल्यो। बाँकेमा दैनिक जसो हुने आगलागीका घटना मानवीय लापरवाहीले हुने गरेका छन्। त्यससँगै फुसको घर जोडिएर बनाएका कारणले पनि बढी क्षति हुने गरेको छ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
उता बर्दियाको खबर छ। चैत्रको पहिलो सातादेखि बर्दियाको सामुदायिक वनमा फैलिएको डन्डेलोले अहिलेसम्म 423 हेक्टर वन क्षति भएको छ। डन्डेलोबाट सबैभन्दा बढी मयूरबस्ती इलाका अन्तर्गत कन्जरवा वन क्षेत्र प्रभावित भएको छ। कार्यालयका सहायक वन अधिकृत द्रोण शर्माका अनुसार डन्डेलोबाट 22 सामुदायिक वनका ससाना बिरुवा र जडीबुटी नष्ट भएका छन्। गत वर्ष यसै अवधिमा 2300 हेक्टर वनमा डन्डेलो लागेको बर्दिया वन कार्यालयले जनाएको छ। यस्तै गरी बर्दिया राष्ट्रिय निकुञ्जको करिब 200 ठाउँमा आगो सल्किएको छ। अधिकांश ठाउँमा लागेको आगो नियन्त्रणमा आइसकेको पनि निकुञ्जले जनाएको छ। आजको कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा होमस्टेबाट नाम र दाम कमाउँदै डल्लावासी।
यो बच्चा बच्ची पढाउनलाई पनि अप्ठ्यारो थियो, बाहिर कमाउन जानु पर्थ्यो, अनि अहिले होमस्टे हुँदाखेरि बाहिर कमाउन जानु परेको छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
शनिबार जाउँ है जाउँ।
नयाँ वर्ष 2074 सालको शुभकामना व्यक्त गर्दै
चिर परिचित किमु कटेजले अब मणिकापुरमा किमु होमस्टे सञ्चालन गर्दैछ।
सही अवसर पारि यही वैशाख 23 गते शनिबार दिउँसो 2 बजे
कटेजको ग्रान्ड ओपनिङ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
सहित हुने ग्रान्ड ओपनिङ कार्यक्रम हेर्न अवश्य जाउँ।
शान्त वातावरणमा व्यवस्थित होमस्टे सञ्चालन भएकोले तपाईँ जसरी पनि आउनुहोस् है।
लोकल कुखुराको परिकार, हाँसको छोइला, कोदो र फापरको ढिँडो
लगायतका स्वादिष्ट खानाको परिकार अब खान पाइन्छ छिटो छिटो।
साथमा उचित बस्ने बासको व्यवस्था पनि छ।
विविध सांस्कृतिक कार्यक्रमको आयोजक तथा सम्पर्क किमु होमस्टे नेपालगञ्ज 20 मणिकापुर मदनापुर।
प्रोप्राइटर जक्कबहादुर थापा र भाइ मिलन थापा।
सम्पर्क नम्बर 9814-57-0178 र 9800-51-0559।
होप इन्टरनेसनल एकाडेमी नेपालगञ्जमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनि कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा, प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी सवारी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेसनल एकाडेमी नेपालगञ्ज 2 विकासनगर बाँके।
सम्पर्क नम्बर 081-551-462-98-584-462। साथै +2 साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
जागर गर्ने हो र इमान्दारितापूर्वक आफूले सुरु गरेको कामलाई निरन्तरता दिने हो भने घरमै बसेर पनि नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन। बर्दियाको डल्लाका महिलाहरूले घरमै बसेर सिङ्गो गाउँकै नाम उचो पारेका मात्रै छैनन्, मनग्गे आमदानी पनि गर्दै आएका छन्। कमला हमालको सामग्री।
बर्दियाका डल्लावासीले होमस्टे सञ्चालन गरेर आर्थिक आर्जन मात्रै गरिरहेका छैनन्, वन्यजन्तु संरक्षणतर्फ समेत योगदान दिँदै आएका छन्। निकुञ्ज हेर्न पाहुना आए होमस्टेको अर्थ भयो, त्यसैले वन्यजन्तु मारेर होइन संरक्षण गरेर लाभ हुन्छ भन्ने राम्ररी बुझेका छन् डल्लावासीले। बर्दिया मधुबन नगरपालिका एक स्थित सूर्यपटुवा डल्ला गाउँकी भीमा योगी घरमा चुलो चौको गर्दै होमस्टेकी मालिक बन्नु भएको छ।
अनि यो बच्चा बच्ची पढाउनलाई पनि अप्ठ्यारो थियो, बाहिर कमाउन जानु पर्थ्यो। अनि अहिले होमस्टे हुँदाखेरि बाहिर कमाउन जानु परेको छैन, खेती किसानी गर्छौँ र यही होमस्टे राखेर बच्चा बच्ची पढाउने गरेछौँ। यताउति बचत पनि गर्छौँ, घर खर्च पनि धानेकै छ।
भीमा मात्र होइन, उहाँ जस्तै बर्दिया राष्ट्रिय निकुञ्जको काखैमा रहेको डल्ला गाउँका 22 घर परिवारले सो क्षेत्रमा होमस्टे सञ्चालन गरिरहेका छन्। सिङ्गो गाउँमा रहेको 105 घर परिवारका झण्डै 1000 जनाले गाउँमै रोजगारी समेत पाएका छन्। पुरुषहरू कमाउन भार जाने प्रचलनलाई चुनौती दिँदै डल्ला क्षेत्रका महिलाले आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउन सफल हुँदै गएका छन्। अर्की होमस्टे सञ्चालक गीता योगी।
होमस्टे भएपछि र पाहुनाहरू आइराखेपछि छोराछोरीको कपी कलम किन्न पनि त्यसैले पुग्छ पढाउन। पाहुना आइ आउँदै गरेपछि अब घर व्यवहार घर खर्च नुन तेल खानलाई पनि हुन्छ, राम्रो हुन्छ पाहुनाहरू आइराखेपछि त।
बर्दियाको मधुबन नगरपालिका सूर्यपटुवा क्षेत्रमा पर्ने डल्ला गाउँमा 2067 सालदेखि होमस्टे सञ्चालन हुँदै आएको छ। यातायात बिजुली र अन्य केही समस्या हुँदाहुँदै पनि डल्लावासीले सक्रियतापूर्वक होमस्टे सञ्चालन गरिरहेका छन्। खाता जैविक मार्ग होमस्टे सञ्चालन समितिका सचिव शालिग्राम चौधरी।
यो क्षेत्रमा बाटोको सबभन्दा समस्या हो। हाम्रो जुन मेन रोडबाट आउनुपर्ने बाटो हो त्यो ठाकुरद्वारासम्म ठिक ठिकै बाटो छ, बिचमा आइसकेपछि एकदम साँघुरो बाटो भएको कारणले गर्दा यो होमस्टे सञ्चालनमा निकै नै समस्या भएको छ। बाटोको कारणले गर्दा साँघुरो र बाटो राम्रो नभएको कारणले, र यता हाम्रो यो कोठियाघाट नेपालगञ्ज चल्ने बाटो चाहिँ ठिकै छ, राम्रो छ, राम्रो भए पनि तर यो बाटो चाहिँ अलिकति ग्राभेल ग्राभेल भएको कारणले गर्दा पाहुनाहरू आउन सक्दैन। यसमा अब विद्युतको अब नेपालभरिकै नै समस्या हो, त्यो भन्न सकिन्न। त्यो अब कुनै दिन आउँछ कुनै दिन आउँदैन, त्यो विद्युतको लागि निकै नै समस्या छ।
होमस्टे व्यवसायले बर्दिया राष्ट्रिय निकुञ्जलाई समेत सकारात्मक प्रभाव पारेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा।
अब यो बर्दियामा अहिले 3 होमस्टे छ होइन, एउटा डल्ला होमस्टे हो, एउटा सतखलवा होमस्टे छ, एउटा चाहिँ जनकनगर होमस्टे छ। त्योमध्ये चाहिँ अगुवा अब डल्ला होमस्टे नै हो, यो चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतारी घाट वाइल्ड लाइफ सेन्चुरीलाई जोड्ने खाता जैविक मार्गमा रहेको छ। यसले चाहिँ अब स्थानीय जनताहरूको आय आर्जनमा सहयोग पुर्याएको छ भनेदेखि बाहिरबाट आउने मान्छेहरूलाई त्यहाँ संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि प्रदर्शन गरिने हुनाले यसले एकातिर संरक्षणलाई सहयोग पुर्याएको छ, अर्कोतिर चाहिँ स्थानीय जनताको जीविकोपार्जन आय आर्जनमा पनि सहयोग पुर्याएको छ।
गत वर्ष बेलायतका राजकुमार ह्यारी बास बसेपछि डल्ला होमस्टे झन चर्चामा छ। डल्लावासीको यो प्रयासको सिको अन्यत्र पनि हुन सके संरक्षण र आर्थिक दोहोरो लाभ हुने निश्चित छ।
दैलेखको 820 नगरपालिका 2 सिगौडी स्थित काटिया खेत 11 वर्षदेखि बाँझो छ। धान गहुँ राम्रो उत्पादन हुने खेत पानीका मुहान सुकेपछि अहिले बाँझो भएको हो। खेतमा आउने पानी खोलामै हराउन थाल्यो। मुहानको पानी घट्दै गएपछि कुलोमा लगाएको पानी बाटोमै हराउने गरेको स्थानीयहरू बताउँछन्। मुहान सुक्दै जान थालेपछि यहाँका किसान बर्खा कुरेर बिउ राख्ने र धान रोप्ने गर्छन्। दुई बाली लगाउने स्थानीय ढिलो गरी मात्रै धान खेती लगाउने गरेका छन्। बाँसखोलाको मुहानबाट आएको पानीले यहाँका खेत सिंचित हुन्थे। 10 यता पानीको मुहान सुक्दै गएको सिगौडाका 69 वर्षीय मानबहादुर शाहीले बताउनुभयो। वन जङ्गल विनाश र जलवायु परिवर्तनका कारण खोलामा पानीको सतह घट्दा स्थानीय किसान खेत बाँझो छोड्न बाध्य। गोविन्द केसीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बझाङमा गर्भमा छोरी भए स्वास्थ्यको ख्यालै नगरी फाल्ने समस्या थुप्रै छन्। एक वर्षमा तीन पटकसम्म गर्भवतन गरिन्छ त्यहाँ। बझाङबाट बसन्त प्रताप सिंहले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ। छोरा पाउने आशमा पटक पटक गर्भवतन गराउनु पर्दा धेरै महिलाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ्य सम्बन्धी विभिन्न समस्या पनि देखिन थालेका छन्। अस्पताल आउनेको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। कुनै महिला पन्ध्र सोह्र जनासम्म यस्तो समस्या लिएर अस्पताल आउने गरेका छन्। जिल्ला अस्पतालका डाक्टर पूर्ण घर्तीको भनाइ छ। कान्तिपुरमा खबर छ।
बाँकेका निजी विद्यालयले भर्ना शुल्क बढाएको भन्दै विरोधमा उत्रिएका विद्यार्थी संगठन, जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयका प्रतिनिधि बीच हिजो दिउँसो हुने भनिएको छलफल हुन सकेन। जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले भर्ना शुल्कका विषयमा विद्यार्थी संगठनले गरेको आन्दोलनको सम्बोधन गर्ने गरी छलफल गरिने तय भए पनि निजी विद्यालयका प्रतिनिधि नआएकाले हिजो छलफल नै हुन नसकेको उहाँले बताउनुभयो। आज सार्वजनिक बिदा भएकाले भोलि छलफल हुने जिल्ला शिक्षा अधिकारी साउदले बताउनुभयो।
वन ऐन मिचेर इलाका प्रहरी कार्यालय बर्दिया राजापुरले काँचो सगुनको रुख काटेर आफू खुसी प्रयोग गरेको छ। प्रहरी कार्यालयमा निर्माणाधीन भवनमा झ्याल र ढोकाका लागि प्रयोग गर्न भन्दै वन ऐन मिचेर सगुनको काँचो रुख प्रहरीले कटान गरेको हो। रुख कटान गरी आफू खुसी प्रयोग गरेको उजुरीपछि इलाका वन कार्यालय राजापुरले छानबिन सुरु गरेको छ। कार्यालय परिसरमा सगुन गोलियाको ठुटा फेला परेपछि प्रहरीले नियम मिचेर काठ काटेको तथ्य पुष्टि भएको हो। निर्मल घिमिरेले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा मन पर्दैन गर्मी,
गर्मीमा सुत्न सकिन्न, धेरै रोगहरू लाग्ने हुन्छ, अनि गर्मी बाटोमा हिँड्दाखेरि पनि साह्रै गाह्रो हुने हुन्छ, अफिसहरू जाँदा आउँदा धेरै गाह्रो हुन्छ, त्यसैले गर्मी मन पर्दैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
एक पटक सेवा गर्ने अवसर दिई मौकाको फाइदा उठाउनुहोस्।
अनुभव प्राप्त फिजिसियन तथा स्त्री रोग विशेषज्ञद्वारा दैनिक बिहान साँझ बिरामी चेक जाँच गरिन्छ। महिला स्वास्थ्य स्वयं सेविका, मजदुर, किसान, ज्येष्ठ नागरिक तथा अशक्तका लागि उपलब्ध सेवामा 10-15% छुटको व्यवस्था गरिएको छ।
हाम्रा सेवाहरू प्रयोगशाला सेवा, एक्सरे सेवा, ईसीजी सेवा, भिडियो एक्सरे सेवा, नेबुलाइजर तथा 24 घण्टा बिरामी भर्ना तथा अक्सिजन सेवा उपलब्ध छ।
छिटो छरितो र गुणस्तरीय सेवाका लागि सम्झनुहोस् जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
ओहो दाई, कता जाँदै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात् 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.nb इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। मौसम सम्बन्धी हरेक मानिसका आफ्नै रुचि हुन्छन्। कसैलाई जाडोभन्दा गर्मी मनपर्छ त कसैलाई गर्मीभन्दा जाडो नै ठिक लाग्छ। तर आजको नागरिक आवाजमा कृष्णसार कर्मी शम्भु थारूले नेपालगञ्जवासीलाई गर्मी मन नपर्नुका कारण सोध्नु भएको छ।
मेरो नाम बिमला श्रेष्ठ। गर्मीमा अब भनौँ धेरै गर्मी हुन्छ, मच्छरहरू लाग्छन्, झाडा पखा लाग्छ, बिरामीहरू धेरै हुन्छन् गर्मीले गर्दाखेरि। त्यस कारणले नै गर्मी मन पर्दैन। कपडा पनि अब लगाउँदाखेरि अब भनौँ न अब आज लगाएको लुगा भोलि फेर्नु पर्छ होइन, त्यस्तै गर्दाखेरि पनि अब सुत्न पनि गाह्रो हुन्छ। यता लोड सेडिङ भइरहेको हुन्छ, नेपालमा बढी जस्तो लोड सेडिङ छ।
केन्द्र बुढा थुप्रै हामी अलिकति पहाडमा बसोबास गर्ने भएको कारणले अलिक गर्मी हामीले त्यति सहन सक्दैनौँ। जस्तो नेपालगञ्जको जस्तो प्रचण्ड गर्मी, खाना खाएको पनि त्यति नपच्ने, अब गर्मीको कारणले गर्दाखेरि अब मच्छरले टोक्ने अनि विभिन्न किसिमको चाहिँ अब रोगहरू लाग्ने, पसिना निस्किने, अनि त्यसपछि अनि खाना नपच्ने, पखाला लाग्ने, हैजा हुने, यस्तो यस्तो हुने भएको हुनाले गर्मी चाहिँ मन पर्दैन।
मेरो पुष्पा भण्डारी। अनि गर्मीमा सुत्न सकिन्न, धेरै रोगहरू लाग्ने हुन्छ, अनि गर्मी बाटोमा हिँड्दाखेरि पनि साह्रै गाह्रो हुने हुन्छ, अफिसहरू जाँदा आउँदा धेरै गाह्रो हुन्छ, त्यसैले गर्मी मन पर्दैन, खाना रुच्दैन, पसिना आउँछ, गमौरा आउँछ, बच्चाहरूलाई अब घाउहरू हुने, डाइरियाहरू लाग्ने।
मेरो नाम नरेन्द्र ओली। गर्मीमा अब यहाँको लोड सेडिङ पनि फाटाफुट्ट बिना सिस्टमको लोड सेडिङहरू भइरहेको छ, त्यसले गर्दा मान्छेहरूले कति बेला बत्ती जान्छ, के गर्छ, बत्ती बिना एकछिन पनि पङ्खा नलगाएर बस्न नसक्ने अवस्था छ, खानपिनको चाहिँ ब्यालेन्स मिल्दैन र खाना रुच्दैन, र थोरै पनि एकछिन अगाडि बनाएको सामान एक घन्टाभित्रमा त्यो त्यसमा एकदम सड्ने प्रक्रियामा गइसकेका हुन्छ, त्यस्ता खानापिनाहरू चाहिँ डुलाएर बेचिरहेको हुन्छ, त्यो खाँदाखेरि पनि त्यसले पनि असर गरिरहेको अवस्था छ।
म अनिल कुमार मिश्र। गर्मीले गर्दा खानपान पनि बिग्रिन्छ, झाडा पखाला पनि लाग्छ, बच्चा केटी बच्चाहरू बिरामी हुन्छन्, मच्छर टोक्छन्, त्यसैले गर्दा जेट गर्मी मन परेन।
मुगुमा कर्मचारी भर्नामा अनियमितता भएको भन्दै उजुरी परेको छ। कोरियाली सहयोग नियोग कोइलाले जिल्लामा सञ्चालन गरेको आवास परियोजना अन्तर्गत सामुदायिक स्वास्थ्य सहजकर्ता छनौटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। नागरिक दैनिकमा खबर छ।
जागिरपछि आउने पेन्सनलाई धेरैले बुढेउलीको खर्च चलाउने माध्यम बनाउँछन्, तर समाजमा यस्ता पनि मानिस छन् जो जागिरपछिको पेन्सन समाजसेवामा खर्चिरहेका हुन्छन्। 21 वर्ष भारतीय सेनामा जागिरी जीवन बिताएर गाउँ फर्केका सुर्खेतको बराह तालका सहवीर थापा त्यसैको एक उदाहरण हुनुभएको छ। 2062 सालमा गाउँमा प्राथमिक विद्यालय सुरुवात गरेका उहाँले त्यस यता नियमित शिक्षकलाई तलब दिन आफ्नो पेन्सन खर्चिरहनु भएको छ। गाउँमा विद्यालय थिएन, टाढाको स्कुलमा अभिभावकले आफ्ना नानीबाबु पठाउँथेनन्। उहाँले भन्नुभयो, विद्यालय स्थापना गरेर 12 वर्षदेखि विद्यार्थी पढाउने शिक्षकलाई पेन्सन बाबत आउने रकम खर्चिने गरेको छु। नगेन्द्र उपाध्यायले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको रोहिणी खोला नजिक अस्ति राति रोकिराखेको टिप्परमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई मोटरसाइकलले ओभरटेक गर्न खोज्दा रोकिराखेको टिप्परमा ठोकिएको थियो। टिप्परमा ठोकिँदा B23P5519 नम्बरको मोटरसाइकलका चालक कोहलपुर 2 कौशल्या नगरका रेशम थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। टिप्पर र ट्रकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्जमा हिजोदेखि सुरु भएको मध्यपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगितामा क्वार्टर र सेमी फाइनलका खेल भएका छन्। हिजो भएका खेलमा पुरुष एकलमा बाँकेबाट रियाज अन्सारी, सफल थापा, शिव थापा र सहरोज अन्सारी, सुर्खेतबाट सुजित कार्की, महेश विक्रम सिंह र दिपेश चौधरी र दाङबाट विकी बुढा क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको छ। त्यस्तै महिला एकलतर्फ बाँकेबाट सम्झना शर्मा, निरु ताम्राकार, मेरी थापा सिलवाल र समीक्षा नेउपाने सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। त्यस्तै पुरुष डबलमा 6 जोडी क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। यो क्षेत्रीय खेलमा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय प्रतियोगितामा यसलाई फेरि सुन्नुहोस् यो क्षेत्रीय खेलमा पहिलो र दोस्रो हुने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अवसर पाउने अन्नपूर्णका क्षेत्रीय प्रमुख प्रेम केसीले जानकारी दिनुभयो। अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा भएको खेलमा मध्यपश्चिमका बर्दिया, दाङ, सुर्खेत, दैलेख र बाँकेका 74 जना खेलाडी प्रतियोगितामा सहभागी छन्। नेपालगञ्ज रङ्गशालाको कवर्ड हलमा हिजो बिहान राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमालले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। अब हुने स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई। नेपालगञ्जका देवीलाल सापकोटाको विचार।
हाम्रो व्यक्ति र राम्रो व्यक्ति भन्ने कुरा भन्दा पनि स्थानीय निर्वाचनमा पार्टीलाई नहेरेर जुन व्यक्तिले समाजको, गाउँको, देशको चाहिँ विकास गर्छ त्यसैलाई नै भोट दिने मेरो विचार हो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन अन्यल बीच बाँकेमा मतपत्र आयो। सुर्खेतमा काङ्ग्रेसद्वारा उम्मेद्वार टुङ्गो।
बाँकेमा आगलागीका अधिकांश घटना हेलचेक्राइले। बर्दियामा सामुदायिक वनबाट फैलियो डढेलो।
बझाङमा छोराको आसमा वर्षमा तीन पटकसम्म गर्भपतन। बर्दियाको राजापुरमा प्रहरीद्वारा नियम विपरीत रुख कटान।
र दैलेखमा मुहान सुक्दा दस वर्षदेखि खेत बाँझै। सुर्खेतमा पेन्सनबाट शिक्षकलाई तलब दिँदै एक पूर्व सेना।
पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज वैशाख 18 गते सोमबार, मे 1 तारिक पहिलो चरणको स्थानीय निर्वाचन आउन अब 13 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण